अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिक साथ प्रसारण भइरहेको प्रत्येक हप्ता सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। अर्जुनधारा खबरमा हामी अर्जुनधारा नगर क्षेत्रभित्रका पछिल्ला गतिविधिहरू, त्यहाँका विकास निर्माणका कामहरू र स्थानीय जनताहरूको अपेक्षालाई जनप्रतिनिधि र सम्बन्धित निकायले कसरी सम्बोधन गरिरहेका छन् भन्ने विषयहरू हामी उठान गर्ने गर्दछौँ। विशेषतः अर्जुनधारा नगरपालिका जब नगरपालिका भयो 2071 साल वैशाख 25 गते अर्जुनधारा नगरपालिका चाहिँ घोषणा भयो। 71 साल वैशाख 25 गते नगरपालिका घोषणा भइसकेपछि अर्जुनधारा नगरपालिकामा विकास निर्माणका कामहरूले गति लिँदै गएको छ। जब 1 दशकभन्दा धेरै भयो, 71 सालदेखि नगरपालिका घोषणा भएको, 71 वैशाख 25 गते नगरपालिका घोषणा भइसकेपछिको यो 10 वर्षभन्दा बढीको समयमा अर्जुनधारामा के परिवर्तन भयो त यो प्रत्यक्ष देख्न पनि सकिन्छ। विशेषतः भौतिक पूर्वाधारमा जोड दिएको अर्जुनधारामा यतिखेर विकास निर्माणका कामहरूले गति लिइरहेको देख्न सकिन्छ। यद्यपि अहिले पनि अर्जुनधारामा धेरै कामहरू गर्न बाँकी छ, जनताका अपेक्षाहरू धेरै छन्, ती अपेक्षाहरूलाई कसरी सम्बोधन गर्ने त अब आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम बन्ने क्रममा रहेको छ। बजेटको तयारी पनि भइरहेको अवस्था छ। सरकारले जेठ 15 गते बजेट ल्याउँदैछ, जसमार्फत चाहिँ स्थानीय तहलाई, स्थानीय पालिकाहरूलाई हेर्ने दृष्टिकोणमा के फरक आउँछ, बजेटले कसरी सम्बोधन गर्छ त्यो हेर्ने कुरा नै भए। तर अर्जुनधारा नगरपालिकामा आगामी योजनाहरू के छन् र अर्जुनधाराको समृद्धिका निम्ति अहिले कस्तो तयारी भइरहेको छ भन्ने विषयमा आज हामीले अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल सरसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। तिलोचन सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद सर।
सर, यहाँ चाहिँ अर्जुनधारा नगरपालिकामा आउनुभएको पनि लामै समय भइसकेको छ, अब त नगरलाई यहाँले प्रष्ट रूपमा बुझिसक्नु भएको छ। विगतका वर्षहरूलाई हेरेर अब आगामी आर्थिक वर्षमा चाहिँ अब नीति तथा कार्यक्रमको तयारी पनि छ, यो नेतृत्वले गर्ने हो, तर तपाईँहरूको प्रत्यक्ष संलग्नता बिना नीति तथा कार्यक्रमले पूर्णता पाउँदैन। अब अर्जुनधारालाई कसरी अगाडि बढाउने, व्यवस्थित विकासमा हामी कसरी जाने अथवा दिगो विकासमा कसरी जाने भन्ने सोच बनाउनु भएको छ सर, अलिकति बताइदिनुहोस् न।
धन्यवाद सर। अर्जुनधारा नगरपालिका स्थापना भएको करिब दशकै हुन लागेछ, होइन?
हजुर,
सरले भनिसक्नुभयो।
हजुर,
यस बिचमा विकासको प्रसङ्ग निकाल्दाखेरि अर्जुनधारा नगरपालिकाको भौतिक विकासमा छलाङ मारेको यहाँले प्रत्यक्ष देख्न सकिन्छ। जुनसुकै वडामा जाँदा पनि करिब करिब पक्की बाटोहरू पुगिसकेका छन्।
हजुर,
भौतिक रूपमा हामी धेरै अगाडि छौँ र अब भौतिकले मात्रै हुँदो रहेछ, त्यसमा अरू कुराहरू जस्तो कृषि, स्वास्थ्य, शिक्षा, सिप व्यवसायिक जस्ता कुराहरूमा पनि नागरिकहरूको चाहिँ जीवनस्तर उकास्नको लागि त्यस्ता कार्यक्रमहरू हामीले सञ्चालन गर्नुपर्ने हुनाले सबै कुरा भौतिकमा मात्रै लगाउँदाखेरि अर्को पाटामा चाहिँ अलिकति पछाडिएको अवस्था हुनाले सन्तुलित विकास गर्नुपर्ने हुन्छ। र सन्तुलित विकास गर्दाखेरि त्यो अब धेरै बजेट त देखिन्छ, तर त्यो बजेट त निश्चित कार्यक्रममा भएको हुनाले त्यो थोरै साधनलाई मितव्य किसिमले सञ्चालन गर्दाखेरि अब सोचे जति विकास नै भएको देखिँदैन। तर हामीले हाम्रो अनुभवले चाहिँ हाम्रो मूल्याङ्कनले चाहिँ राम्रो विकास भएको हामीले महसुस गरेका छौँ।
जस्तै सर, हामीले दिगो विकासका लागि अथवा चाहिँ योजनाबद्ध विकासका लागि चाहिँ 5 वर्षमा अर्जुनधारालाई यस्तो बनाउन सकिन्छ भन्ने खाका निर्माण गरेर अझ 10 वर्ष योजना, 15 वर्ष योजना बनाएर यो योजनाबद्ध विकासलाई अगाडि बढाउन चाहिँ अहिलेसम्म पनि अरू पालिकाहरूले पनि त्यसरी लगेको देखिँदैन। अर्जुनधारामा चाहिँ के सोच बनाउनु भएको छ सरहरूले?
हाम्रो विकासको कुन गतिमा लाने, कसरी लाने भन्ने पहिलो कुरा त जननिर्वाचित प्रतिनिधिको हातमा हुन्छ, उहाँहरूले निर्देशन गर्नुहुन्छ, हामी कर्मचारी कार्यान्वयन गर्ने हो, होइन? तर अब एउटा प्रशासन र राजनीति भनेको चाहिँ 1 सिक्काको 2 पाटा हुन्छ,
होइन?
त्यसो हुँदाखेरि नङ र मासुको सम्बन्ध हुन्छ, उहाँहरूले निर्देशन दिनुहुन्छ, हामीले त्यसलाई पालना गर्छौँ र अब कानुन रूपमा कुन कुराहरू कमी कमजोरी छ, कुन पक्षमा सुधार गर्नुपर्छ भनेर कतिपय हामीले आपसमा छलफल गर्छौँ, हामीले जानेका कुराहरू नेतृत्वमा सेयर गर्छौँ, होइन, त्यसरी हामी अगाडि बढ्छौँ।
जस्तै ठिक छ, अहिले अब योजना बनाउने तर्खरमा पनि हुनुहुन्छ, अब यो आन्तरिक आय स्रोतलाई वृद्धि गर्न चाहिँ सरको योजना के छ? जस्तै हामी अलिक पर निर्भर भयौँ कि केन्द्रको प्रदेशको बजेटले मात्रै चाहिँ हामीले आश गर्नुपर्ने, अनि ती चाहिँ सीमित बजेटहरू आउने आन्तरिक आय स्रोत आन्तरिक आम्दानीहरूलाई चाहिँ हामीले चाहिँ सही ढङ्गले सदुपयोग गर्ने गर्न नसकेको जस्तो देखिरहेको अवस्थामा यो आन्तरिक आय स्रोतलाई बढावा दिन चाहिँ कस्तो योजना कस्तो नीति बनाउनु सरहरूले कसरी अगाडि बढ्दै हुनुहुन्छ अहिले?
आन्तरिक आय हाम्रो त्यति कमी पनि छैन, बढी पनि छैन। अस्ति नेपाल सरकारले वर्गीकरण गरेको सूचीमा हामी त चतिर तलै तलै छौँ नि त, भनेपछि हामी समृद्ध नगरपालिकामै बनिरहेछौँ क्या, खुसीको कुरा हामीलाई, होइन? त्यसो हुँदा हामीलाई अहिले अनुदान पनि अब त्यो माथि समपूरक आयो, कुनै साझेदारीमा आयो भने पनि हामीलाई त्यो पर्सेन्ट घटेर हामीले 70 माथिबाट 30 बिहोर्ने त्यस्तो किसिमले हामीले समृद्धिको सूचकमा राखेको छ। अब हाम्रो आम्दानीको मुख्य स्रोत भनेको खोला नालाहरू हुन्, होइन, ती खोला नालाको नदीजन्य पदार्थ ठेक्का लगाएर हामीले सङ्कलन गर्छौँ। अरू बजारहरू छन् विभिन्न किसिमको, जस्तो कुदनाबारी बजारहरू, यो शनिश्चरी हटिया लगायतका बजारहरू पनि हाम्रो स्रोत हुन्, अनि विभिन्न के अरे फर्महरू छन्, पसलहरू छन्, त्यहाँबाट हामी नवीकरण गरेर अनि अरू विभिन्न प्रशासनिक सेवा विभिन्न किसिमका दस्तुरहरूबाट हामीले राशु सङ्कलन गर्छौँ। र राशु सङ्कलन गर्ने कुरा कस्तो छ भन्दाखेरि, करको दर अलिकति बढायो भने जनतामा प्रत्यक्ष दबाब पुग्छ, होइन, जनताहरूलाई अब धेरै कर बढाएको पनि त अब आम्दानी छैन, हामीलाई मर्का पर्छ भनेर गुनासो गर्नुहुन्छ। त्यसो भए दायरा बढाउने भनेर दायराको खोजीमा छौँ, त्यसको लागि हामीले कति पसलहरू व्यवसायहरू दर्ता भएका छन् कि छैनन् भनेर हामीले अब अनुगमन गर्ने र हामीले करको दायरामा ल्याउने अरू अरू पनि के स्रोतहरू छन् भनेर हामी राशु परामर्श समितिको बैठक बसेर अनि त्यस पछाडि त्यो कुरा चाहिँ हामीले बोर्डमा कार्यपालिकाको बैठकमा राखेर हामी खोजी गर्ने भनेर हामी छलफल गरिरहेका छौँ।
जस्तै अर्जुनधाराको समृद्धिको यात्रामा प्राकृतिक स्रोत साधनलाई प्रयोग गर्न सकियो भने, सरले अघि नै भन्नुभयो नदी नालाले घेरिएको नगरपालिका हो, धेरै प्राकृतिक स्रोत साधन जस्तै सामुदायिक वन जङ्गलहरू पनि त्यहाँ प्रशस्तै छन्, नदी नालाहरूबाट पनि चाहिँ ठेका लगाएर वार्षिक राम्रो आम्दानी गर्न सकिन्छ। यसका अलावा सबैभन्दा सम्भावना बोकेको पर्यटकीय क्षेत्र अर्जुनधारामा चाहिँ धार्मिक पर्यटकीय का हिसाबले पनि राम्रो सम्भावना बोकेको ठाउँ र प्राकृतिक हिसाबले पनि अर्जुनधारामा सम्भावना बोकेको प्राकृतिक ऐतिहासिक ठाउँहरू पनि रहेका कारणले यसतर्फ चाहिँ नगरले बजेट अत्यन्तै न्यून छुट्याउने, त्यहाँ चाहिँ धेरै रोजगारीको सम्भावनाहरू पनि पर्यटक क्षेत्रमा हुने देखिन्छ। तर अहिले त्यसतर्फ चाहिँ अर्जुनधारा नगरपालिकाले स्पष्ट खाका नबनाएको हो कि जस्तो भान भइरहेको अवस्थामा, अब चाहिँ के हुन्छ होला, के गर्दै के बनाउने कस्तो गर्ने भन्ने सोचमा हुनुहुन्छ सरहरू?
पर्यटनको सम्भावना पनि हाम्रोमा प्रशस्तै छ, जस्तो अर्जुनधारा पूर्वको पशुपतिनाथ जलेश्वर धाम अत्यन्तै प्रसिद्ध छ, त्यहाँ पनि पर्यटकहरू आउनुहुन्छ। तर अब त्यो पर्यटक आएर पर्यटकबाट प्रत्यक्ष रूपले अब त्यस्तो उहाँले कुनै ट्याक्स तिरेर कुनै अवलोकन गर्ने कुनै किसिमको हाम्रो पूर्वाधारमा गएर तिर्ने भन्दा पनि दर्शन गर्दै जाने, होइन, त्यस्तो हुँदाखेरि बढी राशो त्यसबाट हामी सङ्कलन गर्न सकेका छैनौँ। अब त्यो पर एउटा सालबारीमा एउटा पार्क छ, होइन, त्यो पार्क पनि एउटा के अरे सञ्चालन भइरहेको छ, कस्तो छ भने त्यो चाहिँ एउटा निजी क्षेत्र त संस्थाले चलाइराखेको छ, उहाँले कर तिर्नुहुन्छ हामीलाई, त्यो पनि राम्ररी चलिरहेको छ, त्यहाँबाट पनि हामीलाई के आम्दानी
भइरहेछ, पनि छ, होइन, यस्ता ठाउँहरू प्रशस्तै छन् नि त सर,
प्रशस्त छन्। अब हामीले पर्यटनको क्षेत्रमा ध्यान दिनुपर्ने देखिन्छ, अहिलेसम्म अलिक कम हाम्रो नजर पुगेको हुनाले अब आगामी नीतिगत कार्यक्रम बनाउँदाखेरि म नगर प्रमुखज्यू, पौर प्रमुखज्यू अथवा कार्यपालिकामा यो कुरा राख्छु, पर्यटनमा पनि केही लगानी गरौँ, केही पूर्वाधार बनाऊ भनेर म त्यसतिर चाहिँ ध्यान दिन्छु।
अब सरलाई जानकारी भएकै कुरा हो, अर्जुनधारामा चाहिँ विशेष पकेट एरियाहरू बनाएर कृषिमा लगानी गर्ने र त्यहाँका उत्पादनहरूलाई बजारीकरण गर्नेसम्मका कुराहरू अगाडि उठेका थिए, ती अहिलेसम्म पनि त्यति व्यवस्थित भएको हामीले पाएका छैनौँ। जस्तै बाख्रा पकेट, पशु पकेट, होइन, दुध पकेट र सुपारीका त अब जोनै छ, अहिले सुपारी जोनको कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यी पकेट क्षेत्रहरू अहिले विस्तार गर्न त्यति सकिएको छैन कि प्रभावकारी रूप में कि हमीर बजार को अभाव भएको कि हामीले गरेका उत्पादनहरु दूध चाहिँ प्रशस्त उत्पादन हुन्छ त्यसको बिक्री चाहिँ भएको छैन किसानहरुको गुनासो पनि आइराछ यो बजारलाई व्यवस्थित गर्न चाहिँ नगरले के गर्दैछ तपाईहरु कसरी लाग्नु भएको छ
हाम्रा पकेट एरिया पनि छन् विभिन्न मकै धान अनि पशुका पकेट एरिया पनि छन् दुधको पकेट एरियाहरू पनि छन् अब त्यो सहकारीमा त कलेक्सन गर्ने बिक्री गर्ने कार्यक्रममा राखेको
र
बजारको अभावले गर्दाखेरि आर्थिक मन्दीले गर्दा यस्तो भएको भन्ने मैले प्रतिक्रिया पाएको छु जनतामा क्रय शक्ति घटेको होइन अनि त्यस पछाडि त्यो सामानहरू बिक्री हुनु कम भएपछि उत्पादन गर्नु नै किसानहरू लालायित नहुने होइन त्यही कारणले गर्दाखेरि आर्थिक मन्दीलाई देखाउनु छ सर हामीलाई हामीले यसमा चाहिँ ध्यान दिएका छौँ हामी चिन्तित पनि छौँ किन व्यवसायीकरण हुन सकेन भन्दाखेरि जनतामा पैसा नै छैन क्रय शक्ति नै छैन भएको जनशक्तिहरू अहिलेको नयाँ पुस्ता सबै विदेश गइरहेछ घरमा बुढा आमा बुवाहरू मात्रै हुनुहुन्छ यस्तो त्यो खपतको दर घटेको छ भन्ने प्रतिक्रिया आउँछ सर हामीलाई
अब यसलाई व्यवस्थित गर्न अथवा युवालाई चाहिँ नेपाल अथवा अर्जुनधाराका युवाहरूलाई अर्जुनधारामै स्वरोजगार बनाउन खालका योजनाहरू पनि त दिन सकिन्छ नि जस्तै तालिमहरू दिन सकिन्छ यहाँको उर्वर जमिन छ यो जमिनलाई सदुपयोग गर्न युवाहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू पनि ल्याउन सकिन्छ के सोच बनाउनु भएको छ सरहरूले
हामीले विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गर्छौँ विभिन्न सिपमूलक तालिमहरू जस्तो यस्तो वेयरिङका कुराहरू छन् अनि त्यस पछाडि अरू इलेक्ट्रोनिक सामानका कुराहरू छन् अनि त्यस्ता विभिन्न तालिमहरू दिएका छौँ हामीले कृषिमा प्रत्यक्ष कृषिमै तालिम चाहिँ दिएका छैन अब कृषिमा हामीले त व्यवसायीकरण गर्नुको लागि कृषिमा तालिम दिनुपर्छ भन्ने अब महसुस गरेका छौँ त्यसो गर्दाखेरि त्यो जनशक्तिलाई आधुनिक कृषि प्रणालीमा लगाएर आधुनिक प्रविधिबाट उत्पादन गर्ने किसिमको सिप दिन सक्यो भने उहाँहरूलाई यहाँ नेपालमा अड्याउन सकिन्छ कि भन्ने हामीले महसुस गरेका छौँ त्यो कार्यक्रम अब नेतृत्वमा म यसमा चाहिँ झकझक्याउँछु उहाँहरूलाई चाहिँ जानकारी गराउँछु
अब सर अब अर्जुनधाराको समग्र वस्तुस्थिति तपाईँले अध्ययन गरिराख्नु भएको छ होइन अहिले अब हरेक योजना बनाउँदाखेरि हरेक विकास निर्माणहरूका कुराहरू उठाउँदाखेरि सरको भूमिका रहने गर्दछ हरेक कार्यक्रममा पनि सर उपस्थिति भएको हामीले पाएका छौँ हामी गइरहँदाखेरि यो आधारभूत आवश्यकता राज्यले प्रदान गर्ने आधारभूत आवश्यकता चाहिँ अब सबै नगरवासीहरूले प्राप्त गर्ने अवस्थामा अब चाहिँ पुग्यौँ अर्जुनधारा नगरपालिका
अब आधारभूत आवश्यकता भनेको अब खाने लाउने बस्ने मेन आधारभूत
जस्तै शुद्ध खाने पानी खान पाउनु पर्ने अधिकार हो होइन अब कतिपय ठाउँमा अहिले पनि शुद्ध खाने पानीको अभाव हामीले महसुस गरेका छौँ बिजुली बत्ती शिक्षा स्वास्थ्यका कुराहरू होइन यी कुराहरूमा चाहिँ हामी चाहिँ कहाँ पुग्यौँ कुन अवस्थामा पुग्यौँ होला
अब शुद्ध खाने पानी हामीले यो वितरण प्रणालीबाट पनि धेरै वितरण भएको पाएका छौँ अन्य हकमा पनि खानेपानी सिँचाइ विभिन्न योजनाहरू पब्लिकबाट आउँछ हामीले उहाँलाई सम्बोधन गर्दै गएका छौँ र बिजुली त प्राय हाम्रो विद्युतीकरण त 100% नै जस्तो लाग्छ मलाई त बिजुली नभएको ठाउँ मैले देखेको छैन होइन खानेपानीका केही ठाउँहरू अलिक सुखाग्रस्त ठाउँहरूमा विभिन्न किसिमको सिँचाइका योजनाहरू ल्याएर खानेपानीका योजना ल्याएर हामीले पूर्ति गर्दै गएका छौँ अहिले त्यस्तो हामीलाई अशुद्ध खानेपानीको समस्या छ खानेपानी दिनुहोस् भन्दै निवेदन प्राप्त भएको मैले पाएको छैन त्यसो हुँदाखेरि मलाई विश्वास छ खानेपानी अनि त्यस पछाडि बिजुलीमा हामी लगभग पुरै उपभोगमा गरिरहेछौँ जस्तो लाग्छ र त्यस्तो कहीँ खानेपानी विद्युतहरूको अभाव छ भनेदेखि त्यहाँका जनताहरूलाई आफ्नो समस्या लिएर नगरपालिकामा निवेदन गर्नको लागि पनि म आह्वान गर्दछु
सर आइकन चाहिँ व्यवस्थाकै थापकीय प्रणाली होइन व्यवस्थापनमा चाहिँ केही सुधारहरू देख्न सकिन्छन् यद्यपि आर्थिक वर्ष 2080-81 तथ्याङ्कै हेर्दाखेरि पनि अलिकति चाहिँ बेरुजुहरू बढेको चाहिँ कमसेकम करिब करिब 9,06,00,000 रुपियाँ चाहिँ आर्थिक वर्ष 81-82 बेरुजु देखिएको थियो यो बेरुजु घटाउनका निम्ति चाहिँ सरको कस्तो योगदान रहेको छ अहिले सरले व्यवस्थापकीय प्रणालीलाई कस्तो सुधारमा लाँदै हुनुहुन्छ कसरी अगाडि बढ्नु भएको छ सर
बेरुजु कस्तो छ भने विभिन्न कुराहरू अब नीतिगत छन् कोही चाहिँ असुलोपर गर्ने छन् होइन
हजुर
अब असुलपुर गर्ने त असुलपुर भइहाल्छ, नीतिगत चाहिँ अब सभाबाट समर्थन गर्ने हुन्छन् कतिपय कुराहरू, कतिपय कुराहरू कुनै पनि बेरुजू त्यस्तो किसिमले राखेको हुन्छ त्यो हटाउनै सकिँदैन। जस्तो करारका कर्मचारीको सबै बेरुजू लेखिदियो भने हामी करारको कर्मचारी बिना त कार्यालय सञ्चालन गर्न सक्दैनौँ नि त। त्यस्ता त्यस्ता खालका पनि बेरुजूहरू छन्, त्यसमा कतिपय बेरुजूहरूले हामीले हटाउनै सक्दैनौँ। कतिपय कुरा सैद्धान्तिक बेरुजूहरू सभाले समर्थन गर्ने गरेर राख्नु, कागजात यो पुगेन त्यो पुगेन निर्देशन गरेको हुन्छ मैले भोलि, त्यो हामीले पोर धेरै बेरुजू हामीले घटाएका छौँ, अहिले धेरै कम भएको सर स्टेटदेखि हाम्रो।
हजुर, भनेपछि चालु आर्थिक वर्षमा यसको रिपोर्ट आउँदा कम भएर आउँछ?
कम भएर आउँछ, अहिले म घरमा छु, मैले एक्युरेट
ठिक छ ठिक छ सर ठिक छ करिब 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 हजुरलाई सम्झाएँ मैले, 81 को 9,06,00,000 रुपियाँ बेरुजू थियो, त्योभन्दा कम भएर अब आयो भने त्यसलाई प्रगति मान्न सकिन्छ,
प्रगति मान्नुपर्छ।
अब सर जस्तै विकास निर्माणका गतिसँगै अहिले विशेष जनताको माग चाहिँ अर्जुन धाराबाट जुन खुजनाबारी जानेतर्फ बिरिङ खोलाको पुल चाहिँ भत्किएको अवस्थामा छ, त्यसलाई कहिले पुनर्निर्माण होला, यसको योजना कहाँ पुग्यो, कसरी यो बन्छ कि बन्दैन भन्ने खालको जनताको चासो छ, यसमा चाहिँ अहिले कसरी कुराहरू अगाडि बढेका छन् सर?
सर यो चाहिँ अलिकति समस्याकै कुरा गर्नुभयो, हाम्रो लेभलबाट हुँदैन, यो ठुलै पैसा लाग्छ यसलाई,
सभामुखले पनि चासो दिएको जस्तो लाग्छ मलाई।
हजुर, उहाँले धेरै चासो दिनुभएको छ, मेयर साहबले पनि अस्ति गएर त्यसमा डेलिगेसन गरेर आउनुभएको छ भनेर मलाई जानकारी गराउनु भएको छ। त्यो पुल बनाउन करिब करिब 40 करोड भन्ने अनुमान गरिएको छ।
हजुर,
40 करोड त हाम्रो नगरपालिकाले खर्च गर्न सक्दैन, हामीसँग त्यति क्षमता छैन, अनि माथि सङ्घीय सरकारसँगै हामीले मुख राख्नुपर्ने हुन्छ। र यसमा चाहिँ मेयर साहब उपमेयर साहब एकदम लाग्नुभएको छ त्यो पुलको लागि, र त्यो पुल यो सालमा केही न केही बजेट आउँछ होला भन्ने मैले आशा गरेको छु।
हजुर, अब अहिलेको तपाईँहरू नीति तथा कार्यक्रमको तयारीमा हुनुहुन्छ, फरक केही तपाईँहरूले अब तपाईँहरूको पनि भूमिका हुन्छ, कर्मचारीहरूको पनि भूमिका हुन्छ, त्यसलाई व्यवस्थित गर्नको निम्ति केही फरकपन आउँछ, अर्जुन धारावासीहरूले केही फरक पाउनुहुन्छ चालु अब आगामी आर्थिक वर्षको कार्यक्रममा?
नीति त कार्यक्रमको बारेमा चाहिँ प्रत्यक्ष रूपले मैले यस्तै हुन्छ भनेर भन्न मिल्दैन, किनभने नेतृत्वले बनाउने कुरा हो, उहाँ भनेको आँखा हो,
केही फरक पनि दिन तपाईँहरूले प्रयास गर्नुभएको छ?
हामी दिने प्रयास गर्छौँ। मेन कुरा के छ भन्दाखेरि सङ्घीय मामिलाले विभिन्न सूचकहरू बनाएको हुन्छ, त्यसमा पनि अन्तर्राष्ट्रिय स्तरको दिगो विकास भन्ने एउटा त्यसलाई सम्बोधन गर्ने, अनि लिजा भन्छ, एफआरएफआ भन्छ, अनि अर्को लिड भन्छ, यिनीहरूको अब टर्मिनोलोजी लामो छ होइन, प्राकृतिक स्रोत तथा वित्त आयोगको कार समूह भन्छ, अस्ति हामी पछाडि पऱ्यौँ, किन भन्दाखेरि हामी लिजामा र कार यो प्राकृतिक स्रोत वित्त आयोगको इन्डिकेटरमा हामी कमजोर देखेका छौँ। के रहेछ कारण भन्दाखेरि मेरोमा आइटीले चाहिँ पटक पटक एक महिना काम गर्दै राजीनामा दिँदै हिँड्दै गरेपछि पोस्टिङ गर्ने समस्या भएर भएको छ, त्यो पोस्टिङ गर्ने बित्तिकै मेरो धेरै माथि आउने रहेछ, हामीले त्यहाँ राम्ररी मूल्याङ्कन हेऱ्यौँ बसेर पुनर्वलन गर्दाखेरि हामीले पोस्टिङ मात्रै गर्दा सामान्य डाटाहरू पोस्टिङ गर्दा पनि हामी धेरै माथि पुग्ने रहेछौँ, पोस्टिङकै कमजोरीले हामी पछि परेका रहेछौँ भन्ने हामीले महसुस गरेका छौँ। यिनै इन्डिकेटरहरूलाई आधार मानेर नीति तथा कार्यक्रम बनाउनुपर्छ भन्ने मलाई लाग्छ, र यो विषयमा म कार्यपालिकामा सभामा यो पनि जानकारी गराउँछु।
अब अन्त्यमा सर, जस्तै अहिले सर्वाधिक चासोको विषय भनेको चाहिँ अर्जुन धारामा पनि धेरै समस्या चुनौती देखिएको भनेको अहिलेको भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई धनी पूर्जा वितरणको कार्य चाहिँ तपाईँहरूलाई पनि थाहा छ, धेरै निवेदनहरू परेका छन्, यस उप चाहिँ कस्तो छलफल भएको छ, पहल कदमी कसरी भएको छ, अब अहिले आयोग गठन गरिएको छ, त्यो आयोगले अर्जुन धारामा काम थालेको अवस्था छ कि छैन, के छ सर अवस्था?
आयोगले काम थालेको छ, कर्मचारी 3-4 आयोगले पठाएको छ, उहाँहरू फिल्डमा गएर निरन्तर खटिराख्नु भएको छ। हाम्रो जिल्ला सुकुम्बासीको जिल्ला कार्यालयबाट पनि हाम्रो प्रत्यक्ष हामी दिनौँ जस्तो सम्पर्कमा हुन्छौँ, विभिन्न निर्देशन हाम्रोहरू आउँछ, हामी पालना गरिरहेका छौँ, र त्यसको समस्या समाधानको लागि हामी हरदम प्रयत्न गरिरहेका छौँ।
भनेपछि धनी पूर्जा वितरण कार्य हुन सक्ने देखिन्छ?
हुन सक्ने देखिन्छ, अब हाम्रो लेभलबाट हुँदैन त जिल्लाले बाँध्ने, तर उहाँहरूले जे कर्मचारी खटाएर सबै डाटा लिइराख्नु भएको छ, यसको उद्देश्य अब चाँडै नै पूर्जा वितरण हुन्छ भन्ने मैले आशा गरेको छु।
अन्त्यमा अर्जुन धारावासीलाई सरको केही सुझाव भन्नु, सूचना केही छ?
अर्जुन धारावासीहरूलाई मेरो एउटा कुरा के भन्नु छ भने हामी राजसुमा अलिक पछाडि छौँ, अब विभिन्न व्यवसाय गरेर बस्नुभएका व्यवसायजीवहरूलाई अलिक करको दायरामा आइदिनुहोस्, र यहाँहरूकै राजस्वले हाम्रो नगर समृद्ध हुने हो, त्यसो हुँदाखेरि सबैलाई कति छुट्नु भएको छ भने आएर नगरपालिकामा कर्कुत आएरमा आएर नगरको समृद्धिको लागि स्थानीय सरकारले सबलीकरण गर्नुको लागि सहयोग गरिदिनुहुन्छ भन्ने मैले विनम्र आग्रह यही मिडियाबाट म गर्न चाहन्छु।
हस् सर, अत्यन्तै व्यस्तताका बावजुद पनि समय प्रदान गरिदिनु भयो र अर्जुन धाराको पछिल्लो गतिविधिका बारेमा जानकारी गराइदिनु भयो, समय प्रदान गरेर जानकारी गराइदिनु भएकोमा सरप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
सर, सरलाई पनि म धेरै धन्यवाद। मेरा आफ्ना केही धारणाहरू नगरपालिकाको गतिविधि सम्बन्धी कुराहरू सर्वसाधारण जनतामा पुर्याउनुको लागि यहाँले जुन भूमिका खेल्नुभएको छ त्यसको लागि पनि हार्दिक धन्यवाद दिन चाहन्छु।
हस्, उहाँ हुनुहुन्थ्यो अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, रेडियो भिजनसँग अर्जुनधारा खबरमा कुराकानी गर्दै। हवस् त, आजलाई अर्जुनधारा खबर यति नै। हामी अर्को कार्यक्रममा फरक विषयवस्तु र फरक प्रसङ्ग लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुत म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।